नमस्कार, म पीटी लोप्सन
अनि म सुनिता पहरी।
कार्यक्रम पानी र सरसफाईको 177 अंकमा तपाईलाई स्वागत छ।
यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुन्न सक्नुहुन्छ।
कार्यक्रम पानी र सरसफाई वास अलायन्स नेपालको सहयोगमा बीएसपी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेडक्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो।
कार्यक्रममा हामी सुरक्षित खानेपानी, दिगो सरसफाई र स्वच्छतासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्छौ। सुरक्षित खानेपानी र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गर्नु यो कार्यक्रमको उद्देश्य हो।
ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा दिशाजन्य लेदो प्रशोधन गर्न थालिएको छ। दिशाजन्य लेदोलाई प्रशोधन गरी बायोग्यास निकालिएको छ। सुकेको लेदोलाई कम्पोस्ट मलको रूपमा र प्रशोधित पानी सिंचाईका लागि प्रयोग भइरहेको छ।
शौचालयको सेफ्टी ट्याङ्कबाट निकालिएको दिशाजन्य लेदो जथाभावी फ्याँक्दा वातावरण प्रदूषण हुने खतरा उत्तिकै हुन्थ्यो, तर प्रशोधन केन्द्रमा ल्याएर विसर्जन गर्न थालेपछि वातावरण संरक्षणमा पनि टेवा पुगेको छ।
हामीलाई चाहिँ कस्तो नि, यस्तो प्रशोधन केन्द्रले दिनकै धेरै ल्याउन मिल्ने बनाइदियो भने धेरै बेटर हुन्थ्यो। जस्तो
दिशाजन्य लेदोलाई जथाभावी फ्याँक्दा वातावरण प्रदूषण हुने भएकाले प्रशोधन गरेर पुनः प्रयोग गर्नुको अर्को विकल्प छैन। सीमित जग्गा र मानिसको चापका कारण यो समस्या गाउँको तुलनामा शहरमा धेरै हुने भएकाले प्रशोधन केन्द्रहरू निर्माण गरी सुरक्षित तरिकाले विसर्जन गर्न आवश्यक छ।
दिशाजन्य लेदो चाहिँ भूमिगत पानीलाई प्रदूषण गर्ने प्रबल सम्भावना हुन्छ, त्यसैले यो चाहिँ विकराल समस्याको रूपमा चाहिँ अहिले अगाडि आइरहेको छ।
यी सामग्रीहरू कार्यक्रममा प्रस्तुत गर्दै जानेछौ। शुरूमा पानी र सरसफाई गतिविधि।
खानेपानी र सरसफाई गतिविधि।
विकास निर्माणको काम गर्दा खानेपानीको संरचनामा क्षति हुन नदिन सरकारले हरेक जिल्लामा खानेपानी पूर्वाधार समन्वय समिति गठन गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सिंचाई, गोरेटो, जलविद्युत, ग्रामीण तथा कृषि सड़क आदि पूर्वाधार निर्माण गर्दा खानेपानी संरचनामा क्षति पुग्न नदिन र क्षति पुर्याए तिनै निकायद्वारा पुनस्थापना गराउन समन्वय गर्नेछ। विकास निर्माणको कामबाट खानेपानीका स्रोतहरू र खानेपानीको संरचना, इन्टेक, रिजर्भवायर, पाइपलाइन आदिमा क्षति पुग्ने अवस्थालाई न्यूनीकरण गर्न सकेसम्म समन्वय गर्ने र क्षति नै पुगे क्षति पुर्याउने निकायका तर्फबाट पुनस्थापना गराउन समन्वयकारी भूमिका निर्वाह गर्न केन्द्रमा केन्द्रीय खानेपानी पूर्वाधार समन्वय समिति र जिल्लामा जिल्ला खानेपानी पूर्वाधार समन्वय समिति गठन गर्ने निर्णय गरिएको खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटाले बताउनुभयो। उहाँका अनुसार खानेपानी तथा सरसफाई मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा बन्ने केन्द्रीय खानेपानी पूर्वाधार समन्वय समितिमा खानेपानी तथा सरसफाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सूचना तथा संचार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायत मन्त्रालयका सचिव सदस्य रहनेछन्। बढ़दो शहरीकरण र जनघनत्वलाई ध्यानमा राखेर मोरङको उर्लाबारीमा दोस्रो खानेपानी आयोजनाको निर्माण शुरू गरिएको छ। नेपाल सरकार र उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको 16 करोड़ रूपियाँको लगानीमा खानेपानी आयोजना निर्माण शुरू भएको हो। आयोजना अन्तर्गत खानेपानीका फिल्टर सहित 4,50,000 लिटर क्षमताको ओभरहेड ट्याङ्क निर्माण गरिएको छ। 2052 सालमा स्थापना भएको समितिले अहिलेसम्म 5 वडाका 2,600 घरमा खानेपानी वितरण गरिरहेको छ। अहिले दैनिक 18 लाख लिटर पानी वितरण भइरहेको छ। अब निर्माण हुने आयोजनाबाट पनि थप 2,500 घरधुरीमा खानेपानी वितरण हुने समितिका कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिनुभयो। बागमती किनारमा फोहोर फाल्ने चारवटा पसल र एउटा होटलका गरी पाँचजना कामदारलाई कार्यवाही गरिएको छ। अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगंगाको प्रेम श्रेष्ठ फर्निचर पसल, अरूण शर्मा सिसा पसल र चिकन हाउस तिलगंगाका कामदारलाई फोहोर फाल्दै गर्दा पक्राउ गरी जनही 5,000 रूपियाँका दरले जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताउनुभयो। फोहोर मैला ऐन अनुसार सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जनही 5,000 देखि 1,50,000 रूपियाँसम्म जरिवाना र 6 महिना जेलमा राख्न पाउने व्यवस्था छ।
यी त भए पानी र सरसफाई गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल।
सरसफाई गतिविधि पछि अब लागौं आजको मूल विषयवस्तुतिर। आज हामी दिशाजन्य लेदुको सुरक्षित व्यवस्थापन सम्बन्धी विभिन्न सामग्री प्रस्तुत गर्छौं।
दिशाजन्य लेदो तपाईँ हामी मध्ये कतिलाई यो शब्द नौलो लाग्न सक्छ, तर दिशाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न सकेनौ भने यसले तपाईँ हाम्रो स्वास्थ्यमा धेरै समस्या ल्याउन सक्छ। उसो भए दिशाजन्य लेदो भनेको के हो, यसको सुरक्षित व्यवस्थापन गर्नुपर्ने आवश्यकता किन र कसरी गर्न सकिन्छ, यसैको सिरोफेरोमा कुराकानी गरौं वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक विपिन डंगोलसँग।
दिशाजन्य लेदो भनेको के हो?
यो दिशाजन्य लेदो भन्नाले के बुझिन्छ भन्दाखेरि, जुन हामीले चर्पीमा प्रयोग गर्छौं, चर्पीबाट आएको दिशा पिसाब चाहिँ नि कि खाल्टे चर्पीमा जान्छ, कि सेप्टिक ट्याङ्कमा गएर भरिन्छ, कि नत्र ढल मार्फत गएर कहीँ प्रशोधन भएर विसर्जन गर्नुपर्ने हुन्छ। यो दिशाजन्य लेदो भन्नाले के बुझिन्छ भने, सेप्टिक ट्याङ्क र यो जुन खाल्डे चर्पीबाट निस्केको दिशाजन्य पदार्थहरू मिसिएको लेदोलाई नै दिशाजन्य लेदो भनिन्छ।
यो समस्या सहरमा मात्र हुन्छ कि गाउँमा पनि हुन्छ?
यो गाउँ र सहर दुवैमा बढ़िरहेको समस्या हो। अहिले किन भन्दाखेरि यो खुल्ला दिशामुक्त क्षेत्र घोषणाहरू हामीले फटाफट गरिरहेछौँ र राम्रै कुरा हो, हामीले चर्पीहरू निर्माण गर्नुपर्छ। तर एउटा कुरा हामीले के पनि बुझ्नुपर्छ भन्दाखेरि, जब चर्पी बनाएपछि खाल्डो भरिन्छ, सेफ्टी ट्याङ्क भरिन्छ, त्यसबाट निस्केको दिशाजन्य लेदोलाई कसरी व्यवस्थापन गर्ने त त्यो चाहिँ एकदमै अपरिहार्य कुरा हो। किन भन्दाखेरि त्यो दिशाजन्य लेदो हामीले जहाँ पनि त्यहीँ फाल्यो भने त्यो वातावरण प्रदूषण त हुने नै भयो। यदि त्यसले गर्दाखेरि भूमिगत पानीमा गएर त्यो दिशाजन्य लेदो मिसियो भने त्यसबाट चाहिँ पानीजन्य रोगको समस्याहरू चाहिँ फैलिने डर चाहिँ एकदमै हुन्छ। त्यसैले यो सहरको मात्र समस्या होइन, यो गाउँको पनि समस्या हो। र यो तराईमा, किन भन्दाखेरि तराईमा अब यो खाल्डे चर्पीको निर्माण चाहिँ भइरहेको छ धेरै नै, र तराईमा चाहिँ प्रायः जसो भूमिगत पानी नै प्रयोग गर्ने भएकोले, र यो यसबाट यो दिशाजन्य लेदो चाहिँ भूमिगत पानीलाई प्रदूषण गर्ने प्रबल सम्भावना हुन्छ। त्यसैले यो चाहिँ विकराल समस्याको रूपमा चाहिँ अहिले अगाडि आइरहेको छ।
दिशाजन्य लेदो व्यवस्थापन गर्न सकिएन भने यहाँले भने जस्तै गरी कि ढलमा मिसिने भयो, कि त भित्र भूमिगत पानीमा मिसिएर त्यो पानी हामीले सेवन गर्ने भयो र अन्तत हामी रोगी हुने भयौँ। अब व्यवस्थापन चाहिँ कसरी गर्ने त यसलाई?
यो दिशाजन्य लेदो व्यवस्थापन नेपालको लागि मात्र नभएर संसारको लागि नै एउटा चुनौतीको रूपमा आइरहेको छ, यो नयाँ समस्याको रूपमा चाहिँ आइरहेको छ। त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ यसको अनुसन्धान अध्ययनहरू चाहिँ धेरै नै भइरहेको छ। त्यसैले यसको समाधान भनेर एउटा मात्रै एकदम राम्रो समाधान भनेर कसैले अहिले चाहिँ अगाडि ल्याएको छैन। तर पनि हामीले धेरै अध्ययन अनुसन्धान गर्यौँ र यसलाई चाहिँ कसरी, यसलाई जब यो चर्पी अथवा यो खाल्डे चर्पी सेप्टिक ट्याङ्कबाट चाहिँ तानेर लगेको दिशाजन्य लेदोलाई लगेर चाहिँ ट्रिटमेन्ट प्लान्ट होइन यसलाई प्रशोधन गरेर पनि यसलाई यसको मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ। जुन यो प्रशोधन गरेको यो दिशाजन्य लेदोलाई मलको रूपमा पनि प्रयोग गर्न सक्ने धेरै आधारहरू छन् होइन। अनि त्यसपछि यसबाट ट्रिट गरेको यो वेस्ट वाटरलाई फेरि कृषिमा पनि प्रयोग गर्ने चाहिँ सम्भावनाहरू धेरै छन्। र यो दिशाजन्य लेदोलाई बायोग्यास पनि बनाएर होइन बायोग्यासको रूपमा पनि प्रयोग गर्न चाहिँ सक्ने सम्भावनाहरू धेरै छन्। यही यसैमा आधारित रहेर चाहिँ हामीले लुबु स्थित यो दिशाजन्य प्रशोधन केन्द्र चाहिँ हामीले एक वर्ष झनै एक वर्ष अगाडि चाहिँ निर्माण गरेका छौँ र अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार एकदमै राम्रो छ रिजल्टहरू, यसले राम्रोसँग ट्रिट गरिरहेको छ।
दिशाजन्य लेदो व्यवस्थापनका लागि त्यो प्रशोधन केन्द्र मात्र एकमात्र विकल्प हो कि यसलाई पुनः प्रयोगका लागि अरू पनि विधिहरू छन्?
दिशाजन्य लेदो व्यवस्थापन भन्नाले हामीले खालि प्रशोधनलाई मात्रै लिनु हुँदैन, यसको चारवटा मेन स्टेपहरू छन्। यसको मेन स्टेप नै कहाँबाट सुरु हुन्छ भन्दाखेरि पहिलो स्टेप भनेको तपाईँको सेप्टिक ट्याङ्क कस्तो बनेको छ त होइन, हाम्रो अधीनले के देखाएको छ भन्दाखेरि सेप्टिक ट्याङ्क नामको मात्र सेप्टिक ट्याङ्क हो तर स्ट्यान्डर्ड डिजाइनमा सेप्टिक ट्याङ्क चाहिँ बनाइएको पाइएको छैन, जसले गर्दाखेरि त्यो चाहिँ नि लिकेज भएर जाने सेप्टिक ट्याङ्कको लेदोहरू र भूमिगत पानी चाहिँ प्रदूषण हुने समस्याहरू देखेको छ। त्यसैले सेप्टिक ट्याङ्कलाई नै कसरी स्ट्यान्डर्ड डिजाइनमा बनाउने, यो चाहिँ वाटर सिल हुनुपर्छ तर प्र्याक्टिकल्ली धेरैजसो घरमा चाहिँ वाटर सिल बनाइँदैन, त्यहीँबाट चाहिँ दिशाजन्य लेदो व्यवस्थापनको प्रक्रिया सुरु हुन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि दोस्रो स्टेप भनेको त्यो ट्याङ्की भरिएपछि त्यसलाई चाहिँ कसरी चाहिँ त्यसलाई निकाल्ने त भन्ने कुराहरूमा आउँछ। जस्तै यसमा चाहिँ प्राइभेट सेक्टरहरू पनि धेरै इन्भल्भ हुनुभएको छ। फर एक्जाम्पल अहिले काठमाडौँको हकमा हेर्ने हो भने झन्डै झन्डै 12-15 ट्याङ्करले चाहिँ नि यो सेप्टिक ट्याङ्क सफा गर्ने चाहिँ नि सेवाहरू प्रदान गरिरहनु भएको छ। उहाँले त सेवा त प्रदान गर्नुभयो तर त्यो दिशाजन्य लेदो निकालेपछि त्यसलाई कहाँ फाल्ने त भनेको तेस्रो चरणको कुरा हो होइन। त्यसलाई वातावरणीय हिसाबले त्यसलाई चाहिँ नि ट्रिटमेन्ट गरेपछि, राम्रोसँग ट्रिटमेन्ट गरेपछि मात्रै त्यसलाई डिस्पोज अथवा त्यसलाई फ्याँक्नुपर्ने हुन्छ। तर काठमाडौँ अथवा नेपालमै भन्नु भन्ने नै हो भने यसो प्रशोधन केन्द्रहरू थुप्रो छैन, त्यसैले हाल भइरहेको प्र्याक्टिस भनेको सिधै लगेर खोलामा फाल्ने, बागमती खोलामा लगेर फाल्ने र ओपन जङ्गलहरूमा लगेर फाल्ने र म्यान होल खोलेर जाने त्यो ढलमा मिसाउने कामहरू भइरहेको छ, जसले गर्दाखेरि वातावरणीय प्रदूषणहरू चाहिँ ज्यादै नै भइरहेको छ। चौथो भनेको यसबाट मैले अहिले भने जस्तै यसबाट निस्किएको ट्रिटेड स्लज भन्छ यसलाई होइन, प्रशोधन गरेको स्लजलाई फेरि कम्पोस्टको रूपमा पनि प्रयोग गर्न सकिन्छ र यसबाट निस्किएको बायोग्यासलाई पनि इनर्जीको रूपमा पनि हामीले प्रयोग गर्न सकिन्छ। त्यो भनेको चौथो चरण भनेको सेफ डिस्पोजल रियुज अप्सनहरू हो। यो चारवटा चाहिँ नि प्रक्रिया स्टेपहरू मिलेर जाने यो दिशाजन्य लेदो व्यवस्थापन भनिन्छ।
चार पाँच जनाको घर परिवार को चर्पीबाट अर्थात एउटा चर्पीबाट वार्षिक रूपमा कति दिशाजन्य लेदो निस्कन्छ अनि यसले वातावरणलाई कति हानि नोक्सानी पुर्याएको छ यस बारेमा केही अनुसन्धान अध्ययन भएका छन्?
हामीले पक्कै पनि अनुसन्धान गरेका छौँ। जस्तै हामीले काठमाडौँ उपत्यकामा पनि हामीले 2-3 अगाडि यो गेट्स फाउन्डेसनको सहयोगमा हामीले एउटा राम्रै अध्ययन गरेका छौँ भने पनौतीमा पनि वाटर एडको सहयोगमा हामीले एउटा अध्ययन गरेका छौँ। यसबाट के देखाउँछ भन्दाखेरि काठमाडौँ उपत्यकामा वर्षेनी 170,000 होइन चाहिँ दिशाजन्य लेदो चाहिँ निस्किन्छ भने पनौतीमा झन्डै झन्डै 4,000 प्रति वर्ष चाहिँ दिशाजन्य लेदो चाहिँ उत्पादन हुन्छ, जुन चाहिँ नि यो प्रशोधन केन्द्र नभएकोले चाहिँ नि जहाँ पाए त्यही फाल्ने गरिन्छ। अनि तपाईँको यदि त्यो सेप्टिक ट्याङ्क राम्रो स्ट्यान्डर्ड डिजाइनको छ भने झन्डै झन्डै 5 परिवारले हरेक 3-4 यो चाहिँ एकचोटि निकाल्नुपर्ने हुन्छ र यो सेप्टिक ट्याङ्कको भोल्युम आयतन भनेको झन्डै झन्डै 4,000 5,000 चाहिँ हुन्छ। त्यसैले अब प्रत्येक 3-4 प्रत्येक घरबाट चाहिँ 4,000-5,000 चाहिँ यो दिशाजन्य लेदो चाहिँ उत्पादन हुन्छ।
सहरमा त यो अपरिहार्य नै भयो अझ ठूला किसिमका प्रशोधन केन्द्र स्थापनाका लागि, यसका लागि चाहिँ निजी क्षेत्र विभिन्न संघ संस्था तथा सरकारले के गर्न सक्छन्? जस्तो यहाँहरूले नमूनाको रूपमा लुभुमा दिशाजन्य लेदो प्रशोधन केन्द्र स्थापना गरेर त्यसको सञ्चालन गरी बायोग्यास सुकेको लेदो चाहिँ पुनः प्रयोग गर्ने र पानीलाई पनि सिंचाइको रूपमा प्रयोग गर्ने तरिका अपनाइसक्नु भएको रहेछ।
यस्तो यस्तो प्रविधि प्रशोधन केन्द्रहरू यस्तो एप्रोचहरू चाहिँ हामीले अरू अरू सहरमा पनि पक्कै पनि हामीले प्रवर्धन गर्नुपर्छ र गरिरहेको पनि छौँ र यसमा हामी मात्र होइन सरकारको पनि धेरै नेतृत्वदायी भूमिका रहेको छ। जस्तै हालसालै हामीले धेरै कार्यशाला गोष्ठीहरूमा धेरै कुराहरू गर्यौँ, सरकारको पहलमा यो दिशाजन्य लेदो व्यवस्थापन चाहिँ गर्नुपर्छ भन्ने कुराहरू पहलहरू भइरहेको छ र साना सहरी आयोजना जुन चाहिँ खानेपानी विभागले सञ्चालन गरिरहनु भएको छ उहाँले पनि धेरै अध्ययन अनुसन्धान गरेर 4-5 ठाउँमा यसो प्रशोधन केन्द्रहरू चाहिँ बनाउने योजनामा परेको छ र हालसालै हामीले गुलरियामा पनि प्र्याक्टिकल एक्सनको सहयोगमा गुलरिया नगरपालिकाको सक्रियतामा चाहिँ त्यहाँ पनि दिशाजन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्र चाहिँ हामीले बनाएका छौँ र नगरपालिकाले पनि राम्रो नेतृत्वदायी भूमिका चाहिँ उहाँले खेल्नुभएको छ। त्यसैले यो सहकार्य राम्रो भयो भने मेरो विचारमा 5-6 यो दिशाजन्य लेदो व्यवस्थापनमा हामीले राम्रै नमुनाको रूपमा चाहिँ हामीले पेश गर्न सक्छौँ नेपाललाई।
यहाँको कुरा सुन्दा र व्यवहारमा पनि यो दिशाजन्य लेदो व्यवस्थापनका लागि तीन चारवटा पक्ष संलग्न हुँदो रहेछ। एउटा त घर धनीको पनि पर्याप्त जग्गा नहुने, जसको कारण सेफ्टी ट्याङ्की एउटा ठाउँबाट अर्को ठाउँमा सार्नका लागि पनि जग्गाको समस्या। दोस्रो कुरा, त्यहाँबाट जसले सेफ्टी ट्याङ्कहरू सफा गर्नुहुन्छ उहाँहरू संलग्न हुनुहुने भयो। र तेस्रो कुरा चाहिँ निजी क्षेत्र तथा सरकार, आजैदेखि काम थाल्ने हो भनेदेखि यी तीनैवटा पक्षको भूमिका के हुन सक्छ?
घरको कुरा गर्ने हो भने घरको सबैजना मान्छेले के बुझिदिनु पर्यो भन्दाखेरि, यदि जग्गा छैन, नक्सा पास गर्दाखेरि त सेफ्टी ट्याङ्क त डिजाइन त हुनु छ होइन भन्दाखेरि, यदि नक्सा पास भएको सेफ्टी ट्याङ्क नक्सा पास भएपछि त बनाउनु त पर्यो नि होइन भन्दाखेरि, त्यसको लागि पनि राम्रो पोलिसी चाहियो। र हामी सबैले के बुझिदिनु पर्यो भन्दाखेरि, सेफ्टी ट्याङ्क बनायो भने यो दिशाजन्य लेदो व्यवस्थापनमा एकदमै राम्रो सहयोग पुग्छ, र हामीले जनता एज अ जनताले पनि यो वातावरणीय प्रदूषणलाई चाहिँ नि न्यून गर्नलाई हाम्रो पनि अपरिहार्य भूमिका हुन्छ भन्ने कुराहरू सबैमा एवेरनेस चाहिँ पुग्नुपर्छ, एउटा त्यो भयो। दोस्रो भनेको निजी क्षेत्र होइन, ट्याङ्कर व्यवसाय, यो दिशाजन्य लेदो तान्ने ट्याङ्करहरू, उहाँहरूको पनि राम्रो भूमिका रहेको छ, उहाँले पनि राम्रो सेवा प्रदान गरिरहनु भएको छ। तर उहाँको समस्या भनेको के भन्दाखेरि, यसलाई चाहिँ रेगुलेट गरिएको छैन यो व्यवसायलाई होइन भन्दाखेरि, रेगुलेट नगर्न बित्तिकै उहाँहरू चाहिँ डर त्रास धम्की अथवा यहाँ उहाँले चाहिँ अलिअलि घरबाट पनि अलिकति सोसियल स्टिग्मा पनि उहाँले भोगिरहनु भएको छ, त्यो सबैले हटाउनु पर्छ। किन भन्दाखेरि यो व्यवसाय हो, यो सरसफाइको व्यवसाय हो, यो चाहिँ कुनै पनि यो छिछि दुरु दुरु गर्ने पर्ने व्यवसाय होइन, यो चाहिँ सरसफाइको व्यवसाय हो भनेर उहाँलाई पनि रिकग्नाइज गर्नुपर्छ, ताकि उहाँले पनि राम्रो सेवा चाहिँ प्रदान गर्न सकोस्। सरकारी क्षेत्रबाट चाहिँ यसको चाहिँ नेतृत्वदायी भूमिका हुनु पर्यो, उहाँले नै नेतृत्वदायी भूमिका गर्नुभयो भने राम्रो पोलिसी गाइडलाइनहरू राम्रोसँग बनायो भने र त्यसलाई चाहिँ हामीले रेगुलेट गर्न सक्यौँ, रिइन्फोर्स गर्न सक्यौँ भने दिशाजन्य लेदो व्यवस्थापनमा एकदमै राम्रो सहयोग चाहिँ पुग्नेछ।
उहाँ हुनुहुन्थ्यो वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक विपिन डंगोल। दिशाजन्य लेदो, यसको सुरक्षित व्यवस्थापन गर्नुपर्ने आवश्यकता र तरिकाका बारेमा कुराकानी गर्दै।
बच्चालाई पटक पटक बिरामी हुनबाट बचाउन पशु पन्छी जन्य वा अन्य फोहोरहरूबाट टाढा राख्ने र घर वरपर पनि सधैँ सफा गर्ने गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ।
यो कार्यक्रम वास एलायन्स नेपालको आर्थिक सहयोग र बीएसबी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्डस सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेडक्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रममा आज हामी दिशाजन्य लेदोको सुरक्षित व्यवस्थापन सम्बन्धी विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं।
एन्फोले ललितपुरको महालक्ष्मी नगरपालिका टीका थलीमा दिशाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरी सञ्चालनमा पनि ल्याएको छ। 2072 वैशाख 12 भूकम्पबाट प्रभावितका लागि बनाइएको आपतकालीन तथा अस्थायी र अन्य शौचालयबाट निस्कने दिशाजन्य लेदोको सुरक्षित व्यवस्थापनका लागि प्रशोधन केन्द्रको निर्माण गरिएको हो।
हामी तपाईँलाई पनि लैजाँदैछौ दिशाजन्य लेदो प्रशोधन केन्द्रतिर। महालक्ष्मी नगरपालिका, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, शालिग्राम बालगृह, सीडीडी सोसाइटी र बोर्डाको सहकार्यमा सञ्चालित दिशाजन्य लेदो प्रशोधन केन्द्रको बारेमा जानकारी गराउँदै हुनुहुन्छ वातावरण र जनस्वास्थ्य संस्था एन्फोका प्राविधिक कृपा कार्की।
हाम्रो बाहिर चाहिने एउटा यो सिस्टमको चाहिने इनलेट छ, जुन ट्याङ्करबाट फोहोरहरू आउँछ त्यो फोहोर चाहिने हामीले पाइपको थ्रुबाट चाहिने त्यो इनलेटमा पठाउँछौँ, र यो जुन यो देख्नु भएको छ नि यो ट्याङ्क, यसलाई चाहिने हामीले फिडिङ ट्याङ्क भन्छौँ।
ठुलो ट्याङ्कलाई
यो कालो ट्याङ्कलाई चाहिँ नि फिडिङ ट्याङ्क भन्छौँ। यसको क्षमता भनेको चाहिँ नि 4 मिटर क्युब हो। बाहिरबाट आएको फोहोर चाहिँ नि यो फिडिङ ट्याङ्कमा झर्छ र झारिसकेपछि हामीले यसलाई तत्कालै चाहिँ नि केही गर्दैनौँ, हामीले यसलाई रेस्ट गर्न दिन्छौँ। 3-4 घन्टासम्म चाहिँ नि हामीले यसलाई यसै छोड्छौँ। यो 3 बल्बको काम भनेको चाहिँ नि जति पनि टाइम हामीले यसलाई त्यो दिशाजन्य लेदोलाई चाहिँ नि रेस्ट गर्न दिन्छौँ त्यति अवधिभरिमा चाहिँ नि यसको जुन त्यो गरङ्गो दिशाजन्य लेदो र जुन त्यो पानी मिसेको हुन्छ त्यो चाहिँ नि बिस्तारै रेस्ट गर्न थाल्छ,
थिग्र्याउने काम
गर्छ यसले चाहिँ नि। र यो माथिको भल्भ भनेको चाहिँ नि हामीले त्यो थिग्रिसकेपछि चाहिँ नि हामीले माथिबाट हेरेर पानीको लेभल कहाँसम्म छ त्यो अनुसारले चाहिँ नि हामीले बिस्तारै भल्भहरू खोल्दै जान्छौँ ताकि पानी चाहिँ नि त्योबाट हामीले फ्लस आउट गर्न सकौँ र जुन मेन त्यो स्लज भन्ने हुन्छ स्लज चाहिँ नि तल रेस्ट गरेर बसोस् अनि तलको भल्भबाट चाहिँ नि हामीले फाइनली स्लज चाहिँ नि निकालेर पठाउँछौँ। हामीले बायोग्यास निकाल्ने चाहिँ नि यो च्याम्बरबाट जुन यो तपाईँले देख्नु भएको छ नि यो 2 च्याम्बर छ नि छुट्टै बायोग्यासको डोमहरू यसमा चाहिँ नि हाम्रो स्लज नगइकन जुन त्यो वाटरहरू हुन्छ नि त्यो चाहिँ नि जान्छ,
त्यो वाटर मात्र जान्छ
हजुर। अनि त्यसपछि त्यो स्लज पनि अब कुनै कति पर्सेन्ट त मिक्स नै हुन्छ त्यो सेपरेट हामीले कम्प्लिटली त सेपरेट गर्न सक्दैनौँ त्यसलाई। हामीले त खासमा बायोग्यासको आइडिया चाहिँ कस्तो हो भन्दाखेरि हामीले पहिला यो 2 वाटर र स्लजको कम्पोजिसन नै हुन्छ नि त त्यो सेप्टिक ट्याङ्कमा त त्यसलाई सेपरेट गर्ने क्रममा चाहिँ नि हाम्रो यो ट्रिटमेन्ट सिस्टमबाट बायोग्यास पनि एज अ बाई प्रडक्ट चाहिँ नि हामीले निकाल्न सक्छौँ कि सक्दैनौँ भनेर चाहिँ नि हामीले निकालेको हो, टेस्ट गर्दाखेरि निकालेको हो। बायोग्यास रुमबाट चाहिँ नि अब हाम्रो यो स्टेबिलाइजेसन ट्याङ्कमा चाहिँ नि हाम्रो जुन स्लज लिक्विड पोर्सन छ त्यो चाहिँ नि यसमा जान्छ र स्टेबिलाइजेसन ट्याङ्कमा चाहिँ नि हामीले सर्टेन टाइमसम्म चाहिँ नि रेस्ट गर्न दिन्छौँ। यसमा पनि हामीले तत्कालै यो कन्टिन्युस प्रोसेस हुँदैन कि यहाँबाट बायोग्यासबाट यसमा पठाए यहाँबाट सिधै ओपन गरेर तल हाम्रो एबिआरमा पठाउने भन्ने हुँदैन, यसमा पनि हामीले सर्टेन टाइम चाहिँ नि रेस्टै गर्न दिन्छौँ र सर्टेन टाइम पछि चाहिँ नि हामीले यसको जुन यो तल तपाईँले यो अघि नै पाइप देखाएको थिएँ नि मैले उसलाई यो पाइपबाट चाहिँ नि हामीले जुन त्यो रेस्ट गरेको लिक्विड छ नि फिकल स्लज भनौँ न त्यो चाहिँ नि अब हामीले तलको एबिआरमा चाहिँ नि पठाउँछौँ।
त्यो एबिआरमा पनि जाउँ न
हस्। स्लज छ नि त्यो चाहिँ नि अब सिधै हाम्रो प्लान्टेड स्लज ड्राइङ बेडमा त्यो पाइपलाइनको थ्रुबाट चाहिँ नि जाने भयो र जुन त्यो लिक्विड पोर्सन थियो नि हाम्रो त्यो चाहिँ नि अब हाम्रो एबिआरमा जाने भयो र एबिआरमा चाहिँ नि हामीले एबिआरको मेन फङ्सन भनेको चाहिँ नि त्यो लिक्विड पोर्सनमा पनि सर्टेन सलिड त मिक्स हुन्छ नि।
अब हामी आइपुग्यौँ प्लान्टेड स्लज ड्राइङ बेडमा, यहाँ चाहिँ 3 पानी ट्याङ्की जस्तो देखिने छ र सबै आएका लेदोहरू यहाँ जम्मा भएका छन् तर प्रशोधन हुँदै आएको हुनाले यी लेदोहरूको कुनै गन्ध भने छैन र यहाँ विभिन्न थरीका बोट बिरुवाहरू रोपिएका छन्। अब यसको काम के हो थप कुराकानी गरौँ।
यो चाहिँ नि हाम्रो प्लान्टेड स्लज ड्राइङ बेड भयो जुन त्यो सलिड हुन्छ नि स्लजको स्लज पोर्सन भनौँ न जुन तपाईँले पनि देखिरहनु भएको छ यो बेडमा चाहिँ भर्खरै फिट गरेको रहेछ अलिअलि लिक्विड पोर्सन माथि पनि देख्नुभयो र त्यो पाइप पनि यही कम्पार्टमेन्टमा भएकोले चाहिँ नि यो चाहिँ नि हामीले भर्खरै फिट गरेको भएर यो माथि अलिकति लिक्विड छ यो चाहिँ नि हाम्रो यहाँभित्रको जुन त्यो प्लान्ट हामीले रोपेको छौँ त्यसले चाहिँ नि यसमा भएको न्युट्रियन्ट्सहरू चाहिँ नि एब्जर्ब गर्छ र प्लान्टलाई हानि नगर्ने अमाउन्ट जति हो त्यो चाहिँ नि यसले छोडिदिन्छ र त्यो त्यसले गर्दाखेरि चाहिँ नि हाम्रो यो जुन सुकिसकेपछि जुन ऊ यसमा देख्नु भएको छ नि यो अलिअलि
सुकेको छ यो वल्लोमा अलिकति लेदो नै छ यतापट्टि अलिक माटो जस्तो हुन थालेको छ
अलिकति माटो जस्तो हुन्छ र यो चाहिँ नि हामीले अब फर्दर चाहिँ नि कम्पोस्टिङको लागि चाहिँ नि युज गर्न सक्छौँ हामीले प्लान्टिङ फार्महरूमा चाहिँ नि अब यो चाहिँ नि एज अ कम्पोस्ट चाहिँ नि हामीले युज गर्न सक्छौँ।
कति समयपछि हुन्छ यस्तो जस्तो यतापट्टि हेर्दाखेरि लेदो नै देखिन्छ होइन अर्को यो पार्टमा हेर्ने हो भने यो चाहिँ माटो जस्तो सुकेको पुरै माटै जस्तो भनौँ न त्यस्तो देखिरहेका छौँ हामी
हजुर। हाम्रो चाहिँ नि कन्सेप्ट चाहिँ नि यो चाहिँ नि हामीले फिट गरिसकेपछि यसको सर्टेन हाइटसम्म यो स्लज थुप्रिसकेपछि चाहिँ नि यसलाई अलमोस्ट अ इयरको लागि 1 वर्षको लागि चाहिँ नि यसलाई फिट न यो कम्पार्टमेन्टलाई चाहिँ नि फिट नगरिकन यसलाई रेस्ट गर्न दिने र यो पुरै नेचुरल प्रोसेसमा चाहिँ नि यसलाई सुक्न दिने भनेर छ हामीले फर अबाउट अ इयर भनौँ न त्यतिसम्म चाहिँ नि यसलाई छोडिदिन्छौँ कम्पोस्ट पुरै कम्पोस्टिङ गर्नको लागि चाहिँ
अब पानीको कुरा गरौँ न र कहाँ कता हेर्न सक्छौँ हामी
माथिबाट जुन हामीले स्टेबिलाइजेसन ट्याङ्कबाट पानी अब फर्दर प्रोसेसिङ गर्छौँ भन्यौँ नि त्यो पानी चाहिँ नि अब हाम्रो तल एबिआर छ एनारोबिक ब्याफल रियाक्टर अब चाहिँ त्यो पानी त्यो बैफल रिएक्टर में जान्छ र बैफल रिएक्ट त्यसलाई चाहिँ हामीले एनारोबिक बैफल रिएक्टर नाम किन दियौं भन्दाखेरि चाहिँ नि त्यसमा चाहिँ नि हाम्रो तीनटा कम्पार्टमेन्ट छ र बीचबीचमा चाहिँ नि हाम्रो बैफलहरु छ बैफलले चाहिँ नि त्यो जुन त्यो लिक्विड पोर्सन छ नि स्लज को त्यो लिक्विड पोर्सनलाई चाहिँ नि बैफल में चाहिँ नि त्यो मोशन त्यो यस्तो मोशन में लान्छ कि जुन त्यो सॉलिड पार्टिकल्स अझ पनि केही मात्रा में सॉलिड पार्टिकल्स बाकी हुन्छ नि त्यो चाहिँ नि त्यो बैफल ले चाहिँ नि रेस्ट गर्न दिन्छ सेटल हुन्छ के तल अनि जुन
पानी मात्र रहनका लागि त्यो प्रकार को यस्तो टाइप को मोशन
चाहिँ अप डाउन टाइप को मोशन चाहिँ नि त्यो बैफल ले प्रोवाइड गर्छ र त्यो फाइनल र यो एबीआर को जुन यो फाइनल कम्पार्टमेन्ट देख्नुहुन्छ नि योबाट चाहिँ नि अब हाम्रो प्लान्टेड ग्राभल फिल्टरमा चाहिँ नि हाम्रो पानी जान्छ र प्लान्टेड ग्राभल फिल्टरको मेन काम भनेको चाहिँ नि कलर र अर्डर हटाउने हुन्छ जुन त्यो हाम्रो पानीको हुन्छ नि फिकल्स लज
पानीको अन्तिममा भएको
अन्तिममा जति पनि बाँकी हुन्छ नि हल्का केही मात्रामा अर्डर होला कलर बाँकी रहन्छ ग्रे टाइपको वाटर हुन्छ त्यसलाई चाहिँ नि हामीले रिड्युस गर्नको लागि चाहिँ नि हामीले पिजिएफमा चाहिँ नि अब जुन यो ट्रिटेड वाटर छ त्यसमा पठाउँछौँ
जस्तो यहाँ चाहिँ के कम्पोनेन्टहरू राखिएको छ यसो हेर्दाखेरि चाहिँ ससाना बालुवा अर्थात् ससाना गिट्टीको चाहिँ देखिन्छ
यो खासमा हाम्रो डिफ्रेन्ट साइजेसको फिल्टर मिडियाहरू हुन्छ यो तपाईँले जुन देख्नुभयो नि यो चिप्स जस्तो गिट्टी जस्तो तल एउटा लेयरको स्यान्ड हुन्छ त्यो माथि जुन हामीले यो प्लान्टेसन गरेको छौँ यसले चाहिँ नि त्यो कलरलाई र अर्डरलाई चाहिँ नि एब्जर्ब गर्छ
अरू पानी छान्ने विधि जस्तै गरी
यो पनि एउटा त्यस्तै खालको तर नेचुरल विधि नै हो यो पनि एक लेयर बालुवाको त्यसपछि अलिकति ठुलो ऊ यही फिल्टर मिडिया डिफ्रेन्ट साइजेस अफ फिल्टर मिडिया भनौँ न त्यो चाहिँ नि हुन्छ पिजिएफमा पिजिएफ एज इन प्लान्टेड ग्राभल फिल्टरमा
अब माथिबाट जसरी दिशाको लेदो हालिएको हो त्यो फिल्टर हुँदै हुँदै विभिन्न ठाउँमा प्रशोधित हुँदै यहाँसम्म आइपुग्यो र यहाँसम्म आइपुग्दाखेरि एउटा आँखाले देख्दाखेरि सफा पानी जस्तो देखियो गन्धहीन
गन्धरहित पानी देखिन्छ
अब यो पानी
र यो पानी चाहिँ नि अब हाम्रो फाइनल एउटा कलेक्सन ट्याङ्क छ र यो ट्रिटेड भएको पानी चाहिँ नि हाम्रो कलेक्सन ट्याङ्कमा गएर जम्मा हुन्छ
हेरौँ न त त्यो पानी
हुन्छ जाउँ न र त्यो पानी चाहिँ नि हाम्रो यहाँको फार्ममा काम गर्ने दाइले चाहिँ नि आफ्नो फार्म ल्यान्डमा चाहिँ नि डाइरेक्टली युज गर्नुहुन्छ यताबाट नेपालमा चाहिँ नि यो जुन यो तपाईँले यो डिफ्रेन्ट मैले मोडल्सहरू देखाएँ नि युनिटहरू यो सबै प्रिफेब्रिकेटेड मोडल्सहरू हो कि जस्तो हामीले अन्त हेर्दाखेरि चाहिँ नि नेपालमा विभिन्न डिवाचहरू बनेको छ होइन वाटर ट्रिटमेन्ट वेस्ट वाटर ट्रिटमेन्ट सिस्टमहरू बनेको छ तर त्यो चाहिँ नि हाम्रो कन्क्रिट स्ट्रक्चरहरू हो कि हामीले त्यो तिनै कन्स्ट्रक्ट गर्छौँ तर यो मोडल्स चाहिँ नि अलरेडी बनेर इन्डियामा नै बनेर चाहिँ नि यो नेपालमा आएको अलरेडी प्रिफेब्रिकेटेड भएको भएर हामीले यो पुरै कन्स्ट्रक्सन चाहिँ नि 3 महिनामा कम्प्लिट गरेको
अब दिशाजन्य लेदोबाट छुट्टिएको अन्त्यमा प्रशोधित भइसकेको पानी चाहिँ यहाँ जान्छ होइन
हाम्रो कलेक्सन ट्याङ्कमा चाहिँ नि हाम्रो फाइनल ट्रिटेड वाटर चाहिँ नि कलेक्सन ट्याङ्कमा चाहिँ नि कलेक्ट हुन्छ अब
यहाँ पानी जम्मा हुन्छ
अनि जम्मा भइसकेको पानी चाहिँ नि अब दाइले यहीँको दाइले चाहिँ नि पम्प आउट गर्नुहुन्छ र कहाँ चाहिन्छ हाफलाई फार्मल्यान्ड फार्ममा त्यहाँ चाहिँ नि आफ्नो युज गर्नुहुन्छ
उहाँले युज गर्न सक्नु भएन भनेदेखि यो बगेर जान्छ
हजुर यसको चाहिँ नि ओभरफ्लो भल पनि राखेको छौँ हामीले र यो पानी इनकेस सबै युज भएन र कहिलेकाहीँ चाहिँ ओभरफ्लो भयो भने चाहिँ यो हाम्रो तल फार्मल्यान्डकै तल तल गएर चाहिँ नि यो तल हाम्रो एउटा सानो नहर जस्तो छ त्यहाँबाट चाहिँ नि स्प्रेड आउट हुन्छ तर त्यो पानी सबै ट्रिटेड वाटर चाहिँ नि निस्किन्छ अनट्रिटेड वाटर चाहिँ नि निस्किँदैन
उहाँ हुनुहुन्थ्यो वातावरण र जनस्वास्थ्य संस्था इन्फोका प्राविधिक कृपा कार्की दिशाजन्य लेदो प्रशोधन केन्द्रको बारेमा जानकारी गराउँदै
दिशाजन्य लेदो व्यवस्थापन केन्द्रमा व्यावसायिक रूपमै शौचालयको सेफ्टी ट्याङ्क सफा गर्दै आएका व्यक्तिहरूले संकलन गरिल्याउँछन् ती दिशाजन्य लेदोलाई प्रशोधन केन्द्रको स्क्रिनिङ च्याम्बरमा राखेपछि प्रशोधन प्रक्रिया शुरू हुन्छ दिशाजन्य लेदोलाई प्रशोधन गरी बायोग्यास निकाल्न थालेपछि खाना पकाउने एलपी ग्यासमा हुने खर्च पनि जोगिएको छ
प्रशोधनपछि सुकेको लेदोलाई कम्पोस्ट मलको रूपमा प्रयोग गरिएको छ यसले रासायनिक मलमा हुने खर्च जोगिएको मात्र छैन उत्पादन पनि बढेको छ दिशाजन्य लेदोबाट प्रशोधित पानी बालीनालीमा सिंचाईका लागि प्रयोग गरिएको छ सुनौ यो रिपोर्ट
दानी भनेको खोलामै आखिरीमा पुग्नुपर्ने त लास्टमा खोलामै जान्छ डाइरेक्ट तिरमा फाल्न दिइँदैन थियो जस्तो भित्रबाट त्यो पाइप बिछाएर तिरमै फालिने हो
शौचालयको सेफ्टी ट्याङ्क सफा गरेपछि बागमती नदीमा विसर्जन गर्नुपर्दा काभ्रेका रोहन तामाङले स्थानीय बासिन्दाको कम गाली खानु पर्दैन थियो चारैतिर दुर्गन्ध फैलिने भएकाले दुर्गन्ध हटाउने उपायको खोजीमा उहाँले मट्टी तेल हाल्न समेत बाँकी राख्नु भएन।
खनाउँदाखेरि पनि अलिकति केमिकल हालेर फालिदिनु भन्ने खालको कुराहरू गर्नुहुन्थ्यो। अनि हामीले बेला बेलामा अब भनौँ न सन्च फ्याक्ट्रीबाट आउँछ त्यो एउटा ऊ गर्ने भनौँ न गएर लिएर अलिकति गन्ध नआओस् भन्ने हिसाबले विभिन्न केमिकलहरू हालेर मट्टी तेलदेखि लिएर त्यस्तो हालेर फाल्ने गरेका थियौँ।
तर अहिले दिशाजन्य लेदो प्रशोधन केन्द्र बनेपछि उहाँले पहिले जस्तो जति संकलन गर्यो ती सबै नदीमा विसर्जन गर्नु परेको छैन। कसैको शौचालयको सेफ्टी ट्याङ्क भरिएको खबर पाएपछि ट्याङ्करमा जम्मा गरी लुबुमा रहेको दिशाजन्य लेदो प्रशोधन केन्द्रमा लगेर विसर्जन गर्छन्।
हामीलाई चाहिँ कस्तो यस्तो प्रशोधन केन्द्रले दिनकै धेरै ल्याउनु मिल्ने बनाइदियो भने धेरै बेटर हुन्थ्यो जस्तो ठुलो हाम्रो लागि भाग्यकै कुरो भन्नु पर्यो। यसले धेरै राम्रो काम गरेका छ तर यसको लागि कस्तो छ भने अलिक सम्बन्धित निकायहरूले बरु सरकारवालाहरूले हुन्छ कि निजीवालाहरूले हुन्छ कि कहाँ के गर्नुपर्छ त्यो गर्नलाई तयारी छ त होइन यसको लागि चाहिँ अलिक भनौँ न माग अनुसारको दिनकै भइदिएदेखि सबैलाई राम्रो हुन्थ्यो।
जथाभावी फ्याँकिँदै आएको दिशाजन्य लेदो प्रशोधन केन्द्रमा विसर्जन गर्न थालेपछि वातावरणमा प्रवेश हुन पाएन जसबाट वातावरण प्रदूषण हुने सम्भावना केही हदसम्म कम भएको छ। अर्कोतिर प्रशोधित दिशाजन्य लेदोलाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्न थालिएको छ। प्रशोधन केन्द्रको रेखदेख गर्दै आउनुभएका प्रकाश घिमिरे
कम्पोस्ट चाहिँ हामीले अहिले यसपालि दुईटा प्लटमा हामीले चाहिँ त्यसको चाहिँ एउटा एक्सपेरिमेन्ट अथवा रिसर्च गरिरहेका छौँ। यसबाट कति अघिल्लो चाहिँ काउ डङ्कबाट जस्तो काउ गाईको गोबरबाट कति प्रडक्सन दिने र यसबाट कति प्रडक्सन दिने र दुइटैको फल तुलना गर्ने हिसाबले चाहिँ यो मल पनि मैले प्रयोग गरेका छु दुईवटा प्लटमा। प्लस हाम्रो चाहिँ यो फार्ममा के भनेदेखि मल र पानीको अति नै समस्या भएको हुनाले यहाँ चाहिँ मल र पानी यो ट्रिटमेन्ट प्लान्टबाट प्राप्त हुने भएको हुनाले मैले चाहिँ अहिले यसबाट चाहिँ अब खेती पनि म राम्रो गर्न सक्छु भन्ने मलाई हिम्मत छ होइन अहिले इरिगेसन गर्न पनि मलाई पर्याप्त पानी छ।
गाई वस्तुको गोबर त्यो कम्पोस्ट मलको तुलनात्मक रूपमा यसले दिने आमदानी यसले हुने उब्जाउ हेर्नका लागि भनेर नै तपाईँले फरक फरक प्लटमा खेती गरेँ भन्नुभयो त्यसको चाहिँ परिणाम आइसक्यो कि अहिले खेतीपाती मात्र लगाइराख्नु भएको छ?
अहिले लगाइ पनि राखेको छु। फेरि मलाई विश्वास केमा छ भनेदेखि अब बिरुवालाई चाहिँ नि नाइट्रोजन फस्फोरस र पोटास चाहिँ नभई नहुने आवश्यक 16 तत्त्व मध्ये 3 तत्त्व चाहिँ नभई हुँदैन। अब 16 तत्त्व 13 तत्त्व चाहिँ हामीले अरू अन्त अन्त चिजबाट हामीले जस्तो दिने गर्छौँ जस्तो जिङ्क बोरन क्याल्सियम यस्तो दिने गर्थ्यौँ होइन म्याग्नेसियम यस्ता तत्त्वहरू दिने गर्थ्यौँ तर एउटा मानवको जुन स्टुल जुन मानवको दिशाजन्य वस्तुबाट बनेको कम्पोस्टमा चाहिँ मानव जातिले चाहिँ सम्पूर्ण कुराहरू खाएको हुन्छ माछा मासु फलफुल सबै कुरा खाएको हुनाले त्यो यो कम्पोस्टमा चाहिँ बिरुवालाई चाहिने 16 तत्त्व नै प्राप्त हुने भएको हुनाले त्यो र यसमा धेरै भिन्नता हुन्छ भन्ने मलाई लाग्छ र मैले आशा पनि गरेका छु फसल पनि राम्रो छ। अब जस्तो अरू चिजहरू मैले किन्न पर्दैन यो कम्पोस्टको त्यति फाइदा छ।
दिशाजन्य लेदो प्रशोधन केन्द्रबाट बायोग्यास पनि निकालिएको छ। बायोग्यासले खाना पकाउन थालेपछि एलपी ग्यासमा हुने खर्च पनि जोगिएको छ। दिशाजन्य लेदोबाट निकालिएको बायोग्यास बाल्न थालेपछि गाईको आहारा पकाउनका लागि आगो बाल्नु पनि नपरेको बताउनुहुन्छ शान्ता घिमिरे।
ग्यास बसे हेर्नु मैले बिचे सिलिन्डर बोकेर जानु पर्थ्यो किन भन्नु न अहिले अब यसो खोल्यो हुर्र बल्छ चिया बनायो दाल बनायो रोटी बनायो गाईलाई खोले धरि भाग कति भागेले हेर्नु त ग्यासमा बनाएर खान पाएको छ गाईले धरि पैसा त अब पैसाको त कुरै नगर्नु अब बचेकै हो होइन आगोबाट धुवाबाट बच्यौँ बाहिर चुलै छ 1500 नै हुन्थ्यो सानो परिवार भएर एउटा ग्यासले एक महिना जान्थ्यो कहिले काहीँ अब सस्ताको हो हिटर सिटर पनि चलाइन्थ्यो दाल यता ग्यासमा पकाउँदा भात उता हिटरमा बनाइन्थ्यो होइन अहिले हिटर सिटर केही युज गर्नु परेको छैन दुध पनि अब यो सिलिन्डरमा भयो यसो अलिअलि तातो निभाइहाल्ने गऱ्यो भने यहाँ मजाले बक 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 गरेर तताउनु पाएको छ दालमा दुइटा सिटी लाग्दा निभाउनु पर्छ भने यहाँ 4 सिटी लाउनु पाएको छ अनि त्यहाँभन्दा सजिलो के भयो भनौँ न।
दिशाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुन नसके यसले मानव स्वास्थ्य र वातावरणमा हानि पुर्याउँछ तर यसलाई प्रशोधन गरी प्रयोग गर्न सके एउटा अंश पनि खेर जाँदैन भन्ने यो एउटा नमूना हो।
यो थियो दिशाजन्य लेदो व्यवस्थापनबाट हुने वातावरणीय र आर्थिक फाइदाका बारेमा तयार पारिएको रिपोर्ट।
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब पालो वास क्विजको।
वास क्विजमा गत हप्ता सोधिएको प्रश्न थियो, सरकारले सन् 2017 भित्र सबै नेपालीको घरमा खानेपानी र सरसफाईको आधारभूत सेवा पुर्याउने लक्ष्यका साथ सरसफाई गुरू योजना कहिले जारी गरेको थियो। ए विक्रम सम्मत 2066, बी विक्रम सम्मत 2068 र सी विक्रम सम्मत 2070। यसको सही उत्तर हो बी विक्रम सम्मत 2068।
कार्यक्रम सुनेर 65 जना साथीले एसएमएस गर्नुभएकोमा 54 जना साथीले उत्तर मिलाउनु भएको छ। सही उत्तर पठाउनेहरूमध्ये गोला प्रथा गर्दा 12-8 मटी अरुवाका दिनेश यादव विजेता बन्नुभएको छ। दिनेशजी, तपाईँलाई धेरै धेरै बधाई। पुरस्कारका लागि वास आरसीएनएनको कार्यालयको फोन नम्बर 01692132 सम्पर्क गर्नुहोला। कार्यक्रममा उत्तर पठाएर भाग लिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
वास क्विजमा अब आजका लागि प्रश्न। फोहोर मैला ऐन अनुसार सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कति सजायको व्यवस्था गरिएको छ? ए 5,000 देखि 1,50,000 रूपियाँ जरिवाना र 6 महिना जेल, बी 5,000 देखि 2,50,000 रूपियाँसम्म जरिवाना र 6 महिना जेल, र सी 5,000 देखि 3,00,000 रूपियाँसम्म जरिवाना र 6 महिना जेल।
उत्तर पठाउन मोबाइलको म्यासेज बक्समा गएर WASS वास टाइप गरी एक स्पेस छोड्नुहोस् र तपाईँलाई लागेको उत्तर मध्ये ए बी वा सी टाइप गरी आफ्नो पूरा नाम र ठेगाना सहित 35566 एसएमएस गर्नुहोस्। सही उत्तर पठाउने मध्ये गोला प्रथाद्वारा एकजना विजेताको नाम चयन गरिनेछ र वास आरसीएनएनको तर्फबाट पाउनुहुनेछ आकर्षक उपहार।
वास क्विजसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ।
यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईलाई मनमा लागेको कुरा भन्न हाम्रो आइभीआर 01500019 फोन गरी रेकर्ड गराउन पनि सक्नुहुन्छ।
खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दास र साथी मोहन पौडेलसँगै म सुनिता पहरी
र म पिटी लोप्सन पनि बिदा माग्छु।
नमस्कार।